Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. क्षेत्रीय प्रशासन कार्यालयले सुर्खेतमा प्रदेशसभा र मन्त्रालय लगायतका भवनको प्रस्ताव सहितको प्रतिवेदन सरकारलाई बुझायो। करिब 33 करोड रुपियाँ माग।
बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षमा सड़क पूर्वाधारका लागि मात्रै 7 करोड रुपियाँ विनियोजन गर्यो। 12 बर्दियाको वडा नम्बर 4 बालश्रम मुक्त वडा घोषणा।
सत्ता हस्तान्तरणका लागि वैधानिक बाटोको खोजी भइरहेको सरकारी भनाई। राष्ट्रिय सभा गठनमा अन्यलता कायमै।
र एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा विराटनगरले ललितपुरलाई हरायो, पोखराको शानदार जितको सुरुवात। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षमा सड़क पूर्वाधारका लागि मात्रै 7 करोड रुपियाँ विनियोजन गरेको जनाएको छ। गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले यसै अनुसारको बजेट समेत वडा स्तरमा पठाइसकेको बताउनु भएको छ। यो वर्ष गाउँपालिकाका सबै वडामा 27.5 किलोमिटर सड़क ग्राभेल गरिने भन्दै यसको लागि 6 करोड विनियोजन गरेको उहाँको भनाइ छ। जनसहभागितामा काम भइरहेकाले सड़कको लम्बाई अझ बढ्न सक्ने उहाँको भनाइ छ। उहाँले कम्तीमा 1 किलोमिटर सड़क कालोपत्रे गर्ने योजना रहेकाले यसका लागि 1 करोड रुपियाँ छुट्याएको बताउनुभयो। खजुराले यसैबीच 1200 ज्येष्ठ नागरिकलाई टुलमै स्वास्थ्य सेवा, 14 मावि, 4 निमावि र एउटा कलेजलाई 28 लाख बराबरका आइटी उपकरण उपलब्ध गराइसकेको जनाएको छ।
बर्दियाको 12 बर्दिया नगरपालिका वडा नम्बर 4 पदनालाई निष्क्रिय बालश्रम मुक्त वडा घोषणा गरेको छ। प्लान इन्टरनेसनलको सहयोगमा 12 बर्दिया नगरपालिका र वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरेर वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो। 12 बर्दिया नगरपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, संघ संस्था, सामुदायिक बालबालिकाको उपस्थितिमा वडालाई बालश्रम निषेध एवं बालश्रम मुक्त वडा घोषणा गरिएको नगर प्रमुख दुर्गाबहादुर थारूले बताउनुभयो। जिल्ला समन्वय समितिका उपप्रमुख मानबहादुर विष्ट, 12 बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारू, वडा नम्बर 4 का वडा अध्यक्ष मानबहादुर थारूले आगामी दिनमा बाल बालिकाहरूलाई उचित प्राथमिकतामा राखी उनीहरूको भविष्य उज्जवल भविष्यको निर्माण गर्न, उचित वातावरण तयार गर्न आवश्यक नीति र कार्ययोजना तर्जमा गरी काम गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। 12 बर्दिया नगरपालिकामा रहेका 90 जना बाल श्रमिकहरू मध्ये 57 जना आफ्नो घरमा पुनर्स्थापना भइसकेका छन् भने 11 जना आफन्तसँग रहेका छन्। अन्य वडामा गरी हाल 22 जना बाल श्रमिकहरू रहेकाले उनीहरूको पनि उचित पुनर्स्थापना पछि 12 बर्दिया नगरपालिकालाई नै निष्क्रिय बाल श्रम मुक्त वडा नगरपालिका घोषणा गर्ने नगर प्रमुख थारूले बताउनुभयो।
बाँकेको नरेनापुर 5 मटेहीमा 14 वर्षीय एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ। इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका 3 जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेको हो। किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँले म्यादी प्रहरी टेकबहादुर विकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन्। घटनामा संलग्न बाँकी 2 जना म्यादी भने फरार रहेको बताइएको छ। बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले पीडित र पीडक भनेका दुवै पक्षलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकीमा झिकाइएको बताउनु भएको छ। उहाँले पीडित किशोरीलाई नेपालगञ्ज ल्याई स्वास्थ्य परीक्षण गरी अनुसन्धान सुरु गरेको समेत बताउनुभयो।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले संगठन विस्तार र सुदृढीकरणको कार्यलाई पनि अब सँगसँगै लगिने बताउनु भएको छ। पश्चिम सुर्खेतपुर, लगाम, बेतान र बिजौराका मतदाताहरूलाई धन्यवाद दिन आयोजित कार्यक्रममा जिल्ला र प्रदेशको विकासमा आफू हरू विगतमा झै सक्रिय भएर लाग्ने बताउनु भएको छ। पूर्व मन्त्री समेत रहनुभएका थानेले कुर्सी र पदको लागि वाम गठबन्धन भएको भन्दै यो धेरै लामो समयसम्म नटिक्ने ठोकुवा गर्नुभयो। कार्यक्रममा पूर्व मन्त्री शिवराज जोशीले आगामी निर्वाचनलाई लक्ष्य बनाएर अहिलेदेखि नै संगठन विस्तारको कामलाई सुरु गर्नुपर्ने बताउनुभयो। पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले सामाजिक कामहरूबाट पनि संगठन विस्तारको काम हुने भएकाले आफ्नो क्षेत्रबाट सामाजिक काममा अग्रसर हुन सुझाव दिनुभयो। कार्यक्रममा कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले निर्वाचनको नामबाट निराश नहुन सुझाव दिँदै प्राविधिक कार्यालय मात्रै पराजित हुनु परेको बताउनुभयो। कार्यक्रममा कंग्रेसका नेताहरू नवराज जैसी, गजराज जोशी लगायतको उपस्थित रहेको थियो।
क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश नम्बर 6 को अस्थायी राजधानी तोकेको सुर्खेतमा प्रदेशसभा र मन्त्रालयहरूका लागि भवनको प्रस्ताव सहित सरकारलाई प्रतिवेदन बुझाएको छ। मन्त्रीहरू र प्रदेश प्रमुख निवास लगायत आवश्यक भवनका साथै पूर्वाधारको विकास र सुरक्षामा व्यवस्थाका लागि करिब 33 करोड रुपियाँ समेत माग गरिएको कार्यालयले जनाएको छ। कार्यालय शाखा अधिकृत एवं सिफारिस समितिका संयोजक केशव प्रसाद उपाध्यायले सिफारिस समितिले तयार पारेको प्रस्ताव अनुमोदन गर्दै केन्द्रमा प्रतिवेदन पठाइसकेको जानकारी दिनुभएको छ। यसै सम्बन्धमा हाम्रा साथी केशव ढकालले क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत उपाध्यायलाई प्रतिवेदनमा के कुरा समेटिएको छ त भनी सोध्नु भएको छ।
पूर्व तयारी कार्यदलले पूर्व तयारी प्रतिवेदन तयार गरेर पेश गरेको थियो। त्यस उपर चाहिँ क्षेत्रीय प्रशासकज्यूको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयले सुर्खेतको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको संयोजकत्वमा त्यसलाई रिभ्यू गर्ने एउटा टिम टोली बनाएको थियो, गठन गराएको थियो। त्यो टोलीले रिभ्यू गरेर अन्तर्गत निरीक्षण समेत भयो र हामीले प्रस्ताव गरेकोमा एक दुईवटा मन्त्रालयहरूको लागि घर फरक पारेर प्रस्ताव चाहिँ पास भएर माथि प्रधानमन्त्री कार्यालयमा पठाइएको छ। प्रधानमन्त्री कार्यालयबाट आवश्यक निर्णय हुन्छ होला।
कुन मन्त्रालय कहाँ प्रस्ताव गरी
हामीले प्रदेश सभा भवनको लागि शैक्षिक तालिम केन्द्रको भवनलाई छानेका छौँ, त्यसको अडिटोरियम हललाई र व्यवस्थापिकाका सम्पूर्ण अङ्गहरू हामी यही शैक्षिक जनशक्ति विकास केन्द्रको तालिम केन्द्र रहेको एरियामा भएका सम्पूर्ण भवनहरू प्रयोग गर्ने प्रस्ताव गरेका छौँ। त्यस्तै गरेर प्रदेशको मुख्यमन्त्री तथा प्रदेश सचिवको कार्यालयको रूपमा अहिलेको क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयको दुईटा भवनलाई मिलाएर प्रयोग गर्न प्रस्ताव गरेका छ। त्यसै गरेर गृह मन्त्रालयको लागि जिल्ला कृषि विकास कार्यालय रहेको भवनमा गृह मन्त्रालय राख्न उपयुक्त हुने भनेर सिफारिस गरेका छ। अर्थ मन्त्रालयको लागि क्षेत्रीय शिक्षा निर्देशनालयको भवन सिफारिस गरेका छ। यसै गरेर प्रदेश कृषि पशु सहकारी मन्त्रालयको लागि चाहिँ क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय पशु सेवा निर्देशनालय, क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालाको ल्याब, यो तीनवटा लगातार रहेको पूर्व पश्चिमका बिल्डिङहरूलाई प्रस्ताव गरिएको छ। त्यसै गरेर प्रदेश प्रमुख र प्रदेश सचिवज्यू बस्ने उहाँको निवास र सचिवालयको रूपमा मध्य पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय र वन तालिम केन्द्रको दुईवटा कम्पाउन्ड सहितको दुईवटा भवनलाई प्रस्ताव गरिएको छ। त्यसै गरेर प्रवेश पूर्वाधार मन्त्रालयको लागि चाहिँ डिभिजन सिँचाई कार्यालय र क्षेत्रीय सडक निर्देशनालयको दुईटा भवन प्रस्ताव भएको छ। यसै गरेर प्रदेश वन तथा विज्ञान वातावरण मन्त्रालयको लागि चाहिँ क्षेत्रीय सिँचाई निर्देशनालयको भवन र क्षेत्रीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयले प्रयोग गरिरहेको दुईवटा भवन जोडेर मन्त्रालयको लागि प्रस्ताव गरेको छ। त्यो बाहेक बाँकी रहने महाशाखाहरूको लागि र अहिले रहेका क्षेत्रीय कार्यालयहरूको भवनहरूलाई महाशाखा रहने गरेर जुन चाहिँ यो ठ्याक्कै अलिकति बाहिर बाहिर छन्, एकै ठाउँमा जोडिएका छैनन् तिनी भवनहरू, जस्तो शहरी विकास डिभिजनको भवन, त्यस्तै गरेर सुपरिवेक्षण कार्यालयको गोदाम, तिनीहरूलाई महाशाखाको रूपमा प्रयोग गर्न प्रस्ताव भएको छ।
अब यिनमा चाहिँ आवश्यक व्यवस्था पूर्वाधार निर्माणदेखि लिएर त्यसको अब सिट व्यवस्थापनका कुराहरू होला, यस सम्बन्धी सम्पूर्ण व्यवस्थाहरू गरिएछ त?
यसमा अहिले कुन मन्त्रालय कतिजनाको संरचना बस्ने, कतिजना अटाउनु पर्ने अवस्था हो भन्ने कुराको निर्णय नभएर आएको हुँदा हामीलाई व्यवस्थापनमा अलिकति कठिनाई भएको छ। तथापि सुरक्षाको दृष्टिकोणले र रङरोगन मर्मत गर्नुपर्ने एउटा प्राविधिक निरीक्षण भएर हाम्रो टोलीले मर्मत र रङरोगन फर्निसिङको लागि आवश्यक देखेको न्यूनतम बजेट हामीले प्रस्तावमा पेश गरेर राखेका छौँ। साथै यो हाम्रो कार्यालय निवास क्षेत्रहरूको बाटोहरू सबै क्षतिग्रस्त अवस्थामा रहेको, धेरै ठाउँमा कालो पत्र उठिएको, बनाउनु पर्ने र भवनहरू पनि मर्मत सम्हार गर्नुपर्ने धेरै देखिएको हुँदा हामीले 28 करोड रुपियाँ टोटल यो फर्निसिङ यताउतामा लाग्ने र 3-4 करोडसम्म चाहिँ यो सुरक्षाको दृष्टिकोणले अब मन्त्रालयहरू बसिसकेपछि, प्रदेश प्रमुखको कार्यालय बसिसकेपछि, गृह मन्त्रालय बसिसकेपछि त्यही अनुसारको सुरक्षा पूर्वाधार पनि बनाउनु पर्ने, उहाँहरूको ब्यारेकहरू लगायत सुरक्षा उपकरण उपकरणहरू, अस्टेना वा तार बारहरू, फोटो फिटिङ भन्नुहुन्छ उहाँहरू, फोटो फिटिङ भन्नुहुन्छ, त्यो कार्यको लागि 3-4 करोड लाग्ने भनेर हामीले कुल 33 करोडको एउटा अनुमानित बजेट चाहिँ माग गरेका छौँ। जसमध्ये तत्काललाई हाम्रो यो प्रदेश सभा भवन रङरोगन गरेर मेन्टेनेन्स गर्न र अन्य शान्तिमा काम गर्नलाई 5 करोड 50 लाख रुपियाँ चाहिँ तत्काल चाहिन्छ भनेर दुई किसिमले तत्कालको बजेट र दीर्घकालमा आवश्यक पर्ने बजेट भनेर माग गरेका छौँ। अब ठ्याक्कै यतिको जनशक्तिलाई यसरी व्यवस्थापन गर्ने कोठा लगायतका व्यवस्थापनको कुराहरू चाहिँ अहिले हुन सकेका छैन।
केही समयभित्रै प्रदेश सभा बस्ने तयारी होला, यो अवस्थासम्ममा हामीले यहाँले भने जस्ता त्यसको उचित व्यवस्थापन गर्न सक्छौँ त?
अब यो कति छिटो निर्णय भएर आउँछ भन्ने कुराले डिपेन्ड गर्छ। अब अहिले प्रदेश प्रमुख पनि नतोकिरहेको अवस्था र उहाँ तोकिएपछि उहाँसँग शपथ ग्रहणको हुने कार्यक्रमहरू रहेको र अब अहिले प्रधानमन्त्री कार्यालयबाट 7-8 प्रदेशको लागि सम्भावित ठाउँहरूबाट यसरी अध्ययन गरेर सिफारिस गर्न माग भएर कलेक्सन भइरहेको अवस्था छ। अब मलाई जहाँसम्म लाग्छ छिटै निर्णय भएर आउँछ र निर्णय भएर आइसकेपछि हामीले त्यही अनुसारको तत्काललाई माग गरेको बजेट प्राप्त गर्यौँ र अब अहिले बजेट प्राप्त भए पनि ठुलो एमाउन्टको बजेटलाई खर्च गर्न हाम्रो यो सार्वजनिक खरिद ऐनको कुराहरू टेन्डर ग्रान्ट गर्दाखेरि अप्नाउनु पर्ने विधि प्रक्रिया समयले गर्दाखेरि लामो समय लाग्ने देखिन्छ। अब त्यसलाई पनि जसरी सार सम्मेलनहरू हुँदाखेरि विशेष रूप दिएको हुन्छ, 7 दिनभित्र गर्न मिल्ने यता निर्णयहरू त्यस्तो भएर अलिकति सरल ढङ्गले आयो भने हामी त्यो कामहरू चाहिँ गर्न सकौँ। तथापि पहिले सुरुवात गर्यौँ भने त्यसले बिस्तारै आफ्नो एउटा सेप लिँदै जान्छ भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ। पहिलो बैठकसम्म हामीले बसाउन सक्यौँ भने मन्त्रालयहरू बस्न थाल्यो भने त्यस पछाडि उनीहरूले आफ्नो सेप आफै लिँदै जान्छ र बिस्तारै तपसिलका कुराहरू पूर्ति हुँदै जान्छ भन्ने चाहिँ हामीलाई लाग्यो।
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशव प्रसाद उपाध्याय भेरी खबरसँग कुरा गर्दै।
भेरी खबरमा छिमेक सोरेफेरो र राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनझेल हामीले क्षेत्रीय प्रशासन कार्यालयले सुर्खेतमा प्रदेश सभा र मन्त्रालय लगायतका भवनको प्रस्ताव सहितको प्रतिवेदन सरकारलाई बुझायो। करिब 33 करोड रुपियाँ माग। बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षमा सडक पूर्वाधारका लागि मात्रै 7 करोड रुपियाँ विनियोजन गर्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले सत्ता हस्तान्तरणका लागि वैधानिक बाटोको खोजी भइरहेको बताएको छ। चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रिय सभालाई लिएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले पत्रकार सम्मेलन नै गरेर खण्डन गरेको छ। सरकारका प्रवक्ता एवं संचार मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरण गर्न आतुर रहेको भन्दै केही दलका नेताहरूबाट आशंकित अभिव्यक्ति आउनु दुःखद भएको जिकिर गर्नुभयो। अहिलेसम्म समानुपातिकतर्फ कुन दलले कति सिट पायो भन्नेसम्म निर्वाचन आयोगले भन्न बाँकी रहेको भन्दै उहाँले राष्ट्रिय सभा कानून नभई अघि बढ्न नसक्ने तर्क गर्नुभएको छ। उहाँले विगतमा पटक पटक तेस्रो दलको नेतृत्वमा सरकार बनेको भन्दै कंग्रेस नेता समेत रहनुभएका बस्नेतले अहिले नै कसको सरकार बन्छ भनेर ठोक्का गर्न नसकिने समेत बताउनुभयो।
राष्ट्रपति कार्यालयले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेशमा दलीय सहमति नभएसम्म प्रमाणीकरण नगर्ने संकेत गरेको छ। चर्चा रहेको यो अध्यादेशलाई लिएर नेपाली कंग्रेस र वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबीच जुहारी चलिरहँदा राष्ट्रपति कार्यालयको यस्तो भनाइ आएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश प्रमाणीकरण नभएसम्म पदबाट राजीनामा नदिने बताइरहेका बेला राष्ट्रपतिले पनि दलीय सहमति नभएसम्म अध्यादेश प्रमाणीकरण नगर्ने संकेत गरेपछि राजनीतिक अन्यलता बढेको हो। दलीय सहमतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहल भइरहेको उहाँको कार्यालयले जनाएको छ। प्रमुख दलहरूबीच राष्ट्रिय सभा गठनका लागि बहुमतीय प्रणालीकी एकल संक्रमणीय भनेर मतभेद भइरहेको छ। वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रले बहुमती प्रणालीको आधारमा राष्ट्रिय सभा गठन गर्नुपर्ने अडान लिएका छन्। यसै गरी नेपाली कंग्रेसले भने एकल संक्रमणकालीय प्रणालीबाट आधारित राष्ट्रिय सभाको गठनको माग गरिरहेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अल्झिँदा नयाँ सरकार गठन लगायत काम प्रभावित भएका छन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 1-1 रुपियाँले बढाएको हो। निगमले 15 दिनको फरकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि निगमले मङ्सिर 22 गते इन्धनको मूल्य समायोजन गरेको थियो। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर 101 रुपियाँ पुगेको छ भने यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 78-78 रुपियाँ पुगेको निगमका प्रवक्ता वीरेन्द्र गोइतेले बताउनुभयो। खाना पकाउने र हवाई इन्धनको मूल्य भने बढाइएको छैन। निगमको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको गोइतेले बताउनुभयो।
प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको चुनाव संसारमै नमुना भएको दावी गर्नुभएको छ। प्रमुख आयुक्त यादवले एकसाथ दुवै चुनाव सफलताका साथ सम्पन्न हुनु विश्वमै नमुना भएको दावी गर्नुभयो। चुनावको समयमा देशका केही स्थानमा छिटपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा चुनाव सकिएको यादवको भनाइ छ। निर्वाचित जनप्रतिनिधिहरूको अबको काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै यादवले जनप्रतिनिधिलाई इमान्दारीका साथ काममा लाग्न सुझाव दिनुभएको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै अब प्रदेश सरकार र केन्द्र सरकार गठनको प्रक्रिया सुरु भएको छ। समानुपातिकतर्फको मतगणना सकिए पनि निर्वाचन आयोगले आन्तरिक गृह कार्य भइरहेको भन्दै कुन दलले कति सिट पाए भन्ने घोषणा गरिसकेको छैन। चुनावको मतगणना सकिएसँगै जनप्रतिनिधिहरूले मतदाता भेटघाट र छलफलमा व्यस्त रहेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही मतदातालाई तपाईँ नवनिर्वाचित जनप्रतिनिधिलाई के सुझाव दिनुहुन्छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
उहाँहरूले चाहिँ पहिलो काम चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भने मलाई अहिले मिनहरू छन् जो अहिलेसम्म उहाँहरूको चाहिँ नाप नक्सा भएको छैन। पहिलो समस्या भूमिहीनको समस्यालाई समाधान गर्न आवश्यक छ। पूर्वाधारहरू चाहिँ ग्रामीण क्षेत्रमा पुग्नु पर्यो। ग्रामीण क्षेत्रमा अझै पनि दयनीय अवस्था छ, यसलाई पनि एउटा चाहिँ मिनिमाइज गर्न आवश्यक छ। युवाहरू सर्टिफिकेट बनाउँदै विदेशमा गएर सस्तो मूल्यमा उहाँहरूले आफ्नो चाहिँ श्रम गुमाउनु भएको छ, उहाँहरूलाई पनि के गर्नु पर्यो, उहाँहरूलाई रोजगारीको सिर्जना हुनुपर्छ। यो खाने पानीको समस्यालाई पनि हल गरेर पहिला खाने पानी सिँचाइको चाहिँ व्यवस्था गर्न
अब जनप्रतिनिधिहरू आउनु भएको छ, निर्वाचित भएर आउनु भएको छ। उहाँहरूले अब सुशासन, भ्रष्टाचार मुक्त विकास, देशको समृद्धिको लागि कार्ययोजना अगाडि लिएर आएर कामहरू गरेको भए राम्रो हुन्थ्यो। अब यो वीरेन्द्रनगरमा अस्तव्यस्त अब बाटोहरू त्यस्तै छ, यसमा चाहिँ अब एउटा चाहिँ नयाँ सहरको परिकल्पना गर्नुपर्छ। त्यसको लागि जग्गाका लगतकट्टा पनि भएका छैनन्। बाटोहरूको बत्तीको पानीको चाहिँ एकदमै समस्या पर्नेवाला छ। अब त्यो कारणले पानीको लागि दीर्घकालीन सोच बनाएर प्रतिनिधिहरू अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ।
खाने पानीको विषय अनि बाटाघाटाको विषय 6 नम्बर प्रदेशको मूल स्थान यो केन्द्रबिन्दु हो, यसमा पनि बिचमा नेताहरू एकचोटि घुमेर हेर्न सक्नुपर्छ।
गाउँघरमा जसरी उहाँले बोल्नु भएको छ नि त्यसरी विकासको क्रम ल्याउनु पर्यो अगाडि गएर। अब सुरुमा त कुर्सी भन्दा नि पहिला विकास हेर्नु पर्यो। जनता हिजो हामी कुन हिसाबमा गाउँमा गइरहेको थियौँ त्यो हामीले गर्नुपर्छ भन्ने चाहिँ सोचेर गयो भने देश अगाडि बढ्ने।
स्वदेशमै रोजगारी गरिदिएको भए हुन्थ्यो, हाम्रो विदेशमा दाजुभाइहरूलाई दिदीबहिनी कसैलाई पनि जानु नपरेर स्वदेशमै रोजगारी गरिदिएको भए झन् राम्रो हुन्थ्यो।
जसरी उहाँहरू भोट माग्न आउनु भएको थियो त्यसरी नै भावना के छ होइन त्यो कुरा चाहिँ नि पुरा गरिदिनु पर्यो।
भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सुरेफेर र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कञ्चनपुरको बेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको छ। बेदकोट वडा कार्यालयको समन्वयमा गैर सरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले सुरु गरिएको गोठ भत्काउने अभियानमा वडा नम्बर 1 र 2 का 4 दर्जनभन्दा बढी गोठ भत्काइएको जनाएको छ। बेदकोटलाई छाउपडी गोठमुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएसँगै गोठ भत्काउने अभियान थालिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो।
सुर्खेत महिला जेसेस वर्षको 2018 को अध्यक्षमा कृति गबाजु साकी कञ्चन निर्वाचित हुनुभएको छ। विजयनगरमा सम्पन्न सातौं साधारण सभाबाट शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको हो। यस्तै सुर्खेत महिला जेसिसको कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी कार्की र सुमित्रा गौतम निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा आरती श्रेष्ठ, रश्मि शाक्य, पवित्रा राणा र अरूणा बुढाथोकी निर्वाचित हुनुभएको छ। शाक्यले महिलाहरूको नेतृत्व र व्यक्तित्व विकासमा जोड़ दिने बताउनु भएको छ। सुर्खेत महिला जेसिस वर्ष 2017 कि अध्यक्ष एकता जेसीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेत महिला जेसिसका संस्थापक अध्यक्ष सीमा चन्द, पूर्व अध्यक्ष निर्मला सुवेदी, ज्योति पौडेल र सल्लाहकार देवेन्द्र सेजुवालको समेत उपस्थिति रहेको थियो।
दाङको कटुवा खोलामा हार्डवेयर निर्माणका लागि सम्भाव्य अध्ययन सुरु भएको छ। सदरमुकाम घोराईमा बढ्दो शहरीकरण अनुसार खानेपानीको आपूर्ति गर्नका लागि स्थानीय कटुवा खोलामा हार्डवेयर ड्याम निर्माण कार्ययोजना सम्भाव्यता सुरु गरिएको हो। बढ्दो शहरीकरण, मानिसको बाक्लो बसोबास तथा खानेपानीको बढ्दो आपूर्तिलाई मध्यनजर गर्दै घोराई खानेपानी उपभोक्ता सरसफाई समितिको पहलमा अध्ययन सुरु गरिएको समितिका सचिव सुमन शर्माले बताउनुभयो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। बङ्गलादेशमा एकजना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड मचिँदा कम्तीमा 10 जनाको ज्यान गएको छ। बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको सत्तारूढ दल अवामी लिग पार्टीका नेता एभीएम मोहिद्दिन चौधरीको निधनमा आयोजना गरेको शोकसभामा भागदौड मचिँदा 40 जना भन्दा बढी घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। बङ्गलादेशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा भएको घटनामा भीडमा अक्सिजनको कमी भई श्वास प्रश्वासमा समस्या हुँदा भागदौड मचिएको बताइएको छ।
भेरी खबरको अन्तिममा लागौँ अब एउटा खेल खबरतिर। राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा विराटनगर वारियर्स र पोखरा राइनोजले विजयी सुरुवात गरेका छन्। विराटनगर वारियर्सले विराटनगरले ललितपुर प्याट्रिसलाई 6 रनको रोमाञ्चक जित दर्ता गरेको हो। विराटनगरले दिएको 151 रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 144 रन मात्रै बनाउन सक्यो। जितका लागि अन्तिम ओभरमा 19 रन चाहिएकोमा ललितपुरले 12 रन मात्रै बनायो। अन्तिम बलमा मेहबुब आलमले छक्का हाने पनि त्यो खेल जित्नका लागि पर्याप्त हुन सकेन। ललितपुरका पवन सराफले 51 रन बनाउँदा विराटनगरका सन्दीप लामिछानेले 2 विकेट लिनुभयो। पहिले ब्याटिङ गरेको विराटनगरले 20 ओभरमा 6 विकेट गुमाएर 150 रन बनाएको हो। विराटनगरका लागि अनिल शाहले 47, कप्तान पारस खड्गाले 38 र हङकङका बारवद आयातले 34 रनको योगदान दिनुभयो। यस्तै पोखरा राइनोजले चितवन टाइगर्सलाई 10 विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको पोखराको जितमा पाकिस्तानी खेलाडी इसरात उल्लासले अलराउन्ड प्रदर्शन गर्दै 4 विकेट र अभिजित 61 रनको महत्त्वपूर्ण योगदान दिनुभयो। चितवन टाइगर्सले प्रस्तुत गरेको 114 रनको लक्ष्य पोखराले कुनै विकेट नगुमाई 18 ओभरमा पुरा गर्यो। पोखराका लागि सुनिल धमालाले अभिजित 46 रन बनाउनुभयो। पहिले ब्याटिङ गरेको चितौनले 20 ओभरमा 9 विकेट गुमाएर 113 रन मात्र बनाउन सकेको हो। पोखराको ताज ओलीले 3 विकेट जाँदा शक्ति गौचन र विक्रम सोबले 1-1 विकेट हात पार्नुभयो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
क्षेत्रीय प्रशासन कार्यालयले सुर्खेतमा प्रदेश सभा र मन्त्रालय लगायतका भवनको प्रस्ताव सहितको प्रतिवेदन सरकारलाई बुझायो। करिब 33 करोड रुपियाँ माग।
बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा सडक पूर्वाधारका लागि मात्रै 7 करोड रुपियाँ विनियोजन गर्यो। 12 बर्दियाको वडा नम्बर 4 बालश्रम मुक्त वडा घोषणा।
सत्ता हस्तान्तरणका लागि वैधानिक बाटोको खोजी भइरहेको सरकारी भनाई। राष्ट्रिय सभा गठनमा अन्यलता कायमै।
र एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा विराटनगरले ललितपुरलाई हरायो। पोखराको शानदार सुरुवात। हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीं सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।